نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم پارا نمبر 14 ہم سورت ہجر کے آغاز سے شروع کریں گے چند باتیں سورت اور پارے کے بارے میں پھر انشاءاللہ تعالی ہم اسی آئے سورت کو دیکھیں گے ہجر کا معنی ہوتا ہے رکاوٹ اسی سے ہجر اسود بھی ہے پتھر کو بھی پتھر اسی لیے کہتے ہیں کہ جہاں پتھر پڑا ہوتا ہے وہاں رکاوٹ ہو جاتی ہے اصل میں ایک قوم کا ذکر ہے اور سورت ہجر بہت ہی سمپل صورت ہے جس میں اللہ تعالیٰ نے پچھلی قوموں پہ اللہ تعالیٰ کی پکڑ کو سامنے رکھا اور اس پورے پارے میں جو چیز ہم سب کو بہت زیادہ ملے گی وہ ہے ٹیم ورک کائنات کا عدل آپ کہہ لیجئے کہ اس پارے کو آپ سائنس کی روشنی میں پڑھیں تو پھر تو آپ کو 2 دن لگ جائیں لیکن ہم اس کو انشاءاللہ عقل پہ رکھتے ہوئے اللہ کی محبت میں پڑھیں گے تو اس کا صرف ترجمہ ہی ہمیں بہت خوبصورتی سے بتائے گا کہ اللہ تعالیٰ نے اس کائنات میں کیسے پیدا کیا اس میں ہمیں بہت سارے سیارے ستارے اور کائنات کے راز پتہ چلیں گے سورت ہجر میں خاص طور پہ گلیکسیز اور آسمانوں میں کیا کچھ ہو رہا ہے اس کا ذکر ہے اسی بارے میں اگلی سورت ناحل میں ہم زمین کی بہت ساری چیزیں پڑھیں گے تو دونوں کا مجموعہ کیا ہے کہ زمین و آسمان کی ایک ایک چیز اس بات کا منہ بولتا ثبوت ہے نمبر ایک دوسروں کے فائدے کے بنو دوسروں کو نفع دو ٹیم ورک کرو مسلم بن کر جیو اور اس پورے پارے میں ہم دیکھیں گے کہ کئی صدیاں گزر گئی آسمان زمین سورج چاند کو بنے ہوئے آج تک اس کے قوانین نہیں بدلے رائٹ فزیکل لاز نہیں چینج ہوئے جب وہ آج تک نہیں بدلے تو شریعت کے دیے ہوئے قوانین جو قرآن کی صورت میں آ جائے وہ کیسے ہم سے بدل سکتے ہیں اور انشاءاللہ ہم دیکھیں گے کہ اصل جینا دوسروں کے لیے جینا ہے شروع کرتے ہیں اس پارے کا بھی انداز یہ ہوگا کہ ہم اس کو زیادہ ترجمے پہ فوکس کریں گے کیونکہ اگلا حصہ جو ہے اس میں بہت کچھ ہے اللہ تعالی ہمارے لیے اس کو آسان کرے شروع کرتے ہیں بسم اللہ الرحمن الرحیم الف لام را تلک آیات الکتاب و قرآن مبین الف لام را یہ آیات ہیں کتاب الہی اور قرآن مبین کی شروع میں ہی آپ دیکھیے کہ قرآن کی خوبی کا جانا اس بات کی دلیل ہے کہ یہ اللہ کا کلام ہے یہ تم کوئی معمولی چیز نہیں پڑھنے لگے تو خود کو مبارکباد دیجئے کہ آپ اور میں اس وقت دنیا کی سب سے خوبصورت کتاب پڑھنے بیٹھے ہیں فرمائے ربما یود الذین کفروا لو کانوا مسلمین بعید نہیں کہ ایک وہ وقت آ جائے جبکہ وہی لوگ جنہوں نے آج دعوت اسلام کو قبول کرنے سے انکار کر دیا پچھتا پچھتا کر کہیں گے کہ کاش ہم نے سر تسلیم خم کر دیا ہوتا چھوڑو ان کو کھائیں پیئیں مزے کریں اور بلاوے میں ڈالیں ان کو جھوٹی امید ان قریب ان کو معلوم ہو جائے گا ہم نے ان سے پہلے جس بستی کو بھی ہلاک کیا ہے اس کے لیے خاص مہلت عمل لکھی جا چکی تھی نہ کوئی قوم اپنے مقرر وقت سے پہلے ہلاک ہو سکتی ہے نہ اس کے بعد چھوٹ سکتی ہے اب دیکھیے کہ سورت کے آغاز میں ہی بہت سخت انداز ہے پہلے تو یہ کون سا وقت ہے کہ جب کافر اس بات کی حسرت کریں گے کہ وہ مسلمان ہوتے تو اس پہ بہت ساری تفاسیر ہے لیکن جو سب سے زیادہ اس وقت دل کو لگنے والی چیز ہے وہ کیا ہے کہ جب مسلمان دنیا میں کوشش کریں گے ترقی کریں گے عروج پر پہنچیں گے تو اس وقت ان کی ترقی کو دیکھ کر نان مسلم رش کریں گے اس بات کا اظہار کریں گے کہ کاش ہم بھی مسلمان ہوتے اور اسی طرح سے قیامت کے دن اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث سے یہ بات ملتی ہے کہ کچھ مسلمان جو اپنے گناہوں کی وجہ سے جہنم میں ڈالے جائیں گے لیکن بالآخر جب وہ اپنے گناہوں کی سزا بھگت جائیں گے تو اللہ تعالیٰ ان کو جہنم سے نکلوائے گا اور صرف پھر جہنم میں وہی لوگ رہ جائیں گے جن کے دلوں میں کفر تھا تو اس وقت مسلمانوں کو جہنم سے نکلتا دیکھ کر کفار کہیں گے کاش ہم بھی مسلمان ہوتے تو آج ہمیں امید تو ہوتی 3 سیکنڈ تک غور کیجئے آج ہم سب جس دین سے تعلق رکھتے ہیں اگر ہم اس پہ اللہ کا کروڑ شکر کریں تو یقین کریں کہ کم ہے ہم کبھی سوچتے بھی نہیں ہیں کانپ کے رہ جائے انسان اگر یہ احساس ہوتا کہ اگر میری ماں اور میرا باپ مسلمان نہ ہوتے تو میں کدھر ہوتی ہم میں سے کس کے ایمان کے اندر اتنی حرارت ہے کہ آج ہم اپنے شعور سے دین سیکھتے ہم میں سے کس کی کمر میں اتنی تاپ ہے کہ ہم بلال کی طرح اپنی کمر کو کوئلوں پہ پگھلواتے اور چربی کو پگھلواتے تو اس نعمت کو دن میں کم از کم ایک بار شعور سے یاد کر کے دل کی گہرائی سے اللہ کا شکر ادا کرے جتنی دفعہ کر سکے کہ اللہ تیرا شکر ہے تو نے مجھے مسلمان بنایا لاکھ گناہ گار سہی لیکن بالخال بچیں گے آپ اپنے آپ کو چٹکی کاٹ کر ذرا دوسروں کی نظر سے سوچ کے تو کہیں کہ کیا بنے گا ان لوگوں کا جن تک اسلام نہ پہنچا اور وہ کفر میں مارے گئے تو کل جہنم کے دروازے پہ کھڑے ہو کے یہ حسرتیں کریں گے کیا ہم صرف خود بچنا چاہتے ہیں؟ کیا ہم دوسروں کے لیے تڑپنا نہیں چاہتے؟ تو یہ آیت میرے اور آپ سے یہ عمل چاہتی ہیں کہ جن لوگوں نے کل یہ حسرت کرنی ہے آج ہم ان تک اللہ کا پیغام پہنچائیں، تاکہ شاید زندگی میں ہی وہ اللہ کی اس کتاب کو مان کر مسلم بن جائیں۔ یہ لوگ کہتے ہیں، پھر اس کے بعد دیکھیے کہ اس میں کھانے پینے اور مزوں کی بات ہوئی، ذرہم یاکلوا ویتمتعوا ویلہہم، تین چیزیں، یاکلوا یتمتعوا ویلہہم العمل، ان تین چیزوں کو جمع کر لیں تو یہ ہے بے دین کلچر، غیر خدا یعنی لا دینیت کا کلچر، جو تک کھاؤ پیو موج مستی، جس کو آج کہتے ہیں ایٹ ڈرنک بی میری، لو سیکس رومینس، اور بس پارٹی دس، اور وہ کہتے ہیں کہ اٹھو جاؤ پارٹی اینڈ گو سلیپ اینڈ دین ریپیٹ، یعنی روز ایک ہی کھیل چل رہا ہے۔ مسلمان کی یہ سوچ نہیں ہے، یہ نان مسلم سوچ ہے، لیکن بعض مسلمان جب ان کے پیچھے لگتے ہیں تو پھر وہ بھی اس میں کوئی کمی نہیں کرتے ہیں۔ یہ لوگ کہتے ہیں وہ شخص جس پر یہ ذکر نازل ہوا ہے تو یقیناً دیوانہ ہے۔ امیجن کر، آپ گئیں کہیں بڑے اتفاق سے اللہ کی بات سنانے، اور آپ نے ابھی اپنی کرسی میز سجائی، بڑے پیار سے آپ نے بات شروع کی، پیچھے سے کوئی آپ کو کہتا ہے آپ تو جی پاگل لگ رہی ہیں، آپ تو دیوانی ہیں، کیسا لگے گا؟ ہم تو فوراً رو دھو کے وہاں سے اٹھ کے آ جائیں۔ کب اللہ کے نبی نے دین کا کام چھوڑا؟ پاؤں پٹخے جب لوگوں نے ان کو یہ جملہ کہا۔ ہماری عزت زیادہ، یہ نبی صلی اللہ علیہ وسلم کی زیادہ تھی، اور جہاں سے یہ بھی پتہ چلتا ہے جس نے بھی حق پیش کیا لوگوں نے اس کو دیوانہ کہا۔ کیا کہنے لگے؟ اگر تو سچا ہے تو ہمارے سامنے فرشتوں کو کیوں نہیں لے آتا؟ ہم فرشتوں کو یوں ہی نہیں اتار دیا کرتے؟ وہ جب اترتے ہیں حق کے ساتھ اترتے ہیں، پھر لوگوں کو مہلت نہیں دی جاتی۔ تو رہا یہ ذکر، تو اِنَّا نَحْنُ نَزَّلْنَا ذِكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ، ہم نے تو اس ذکر کو نازل کیا ہے اور ہم خود اس کی حفاظت کرنے والے ہیں۔ اس کو ہائی لائٹ کیجیے، یہ ہے وہ آیت یا قرآن کی وہ خوبی جس نے تورات اور انجیل سے کتاب قرآن کو الگ کر دیا۔ پچھلی کتابیں بھی اللہ ہی کی نازل کرتا تھی، اللہ نے اپنے دور کی ضرورتوں کے مطابق اس میں بھی مکمل ہدایت رکھی تھی، قرآن میں بھی پوری ہے۔ فرق یہ ہے کہ قرآن کی حفاظت کی ذمہ داری اللہ نے لے لی۔ یہ وہ آیت ہے جس کی بنیاد پہ آج تک قرآن میں کوئی زبر اور زیر بدل نہیں سکا، کوئی کسی قسم کی اس میں چینج ہی نہیں آئی۔ اور یہاں لفظ ذکر بھی قابل غور ہے، یہ کہنے کی بجائے کہ اِنَّا نَحْنُ نَزَّلْنَا الْقُرْآنَ، ذکر کیوں کہا؟ تو پھر اس میں ذکر سے مراد تفسیر اور حدیث بھی آ جاتی ہے۔ اور ایسی ایسی کہانیاں آپ سنتے ہیں، آپ نے اگر خطبات بہاول پوری کتاب پڑھی ہو تو اس میں انہوں نے ایک واقعہ بڑی ڈیٹیل سے لکھا ہے کہ ایک موقع پہ لوگوں کو یہ شوق ہوا تھا کہ پوری دنیا سے قرآن پاک کو بھی جمع کریں اور ان کو آپس میں ٹیلی کریں، ماضی کے، حال کے، پرانے نئے قرآن جمع کیے گئے، پوری دنیا کے قرآن جمع کر کے جب انہوں نے آپس میں ریلیٹ کیا تو کوئی ایک بھی اختلافی روایت نہیں تھی، چند جگہ صرف کتابت کی غلطیاں تھیں۔ انہوں نے سوچا کہ چلے اب ہم اسی طرح بائبل کو بھی جمع کرتے ہیں، اور جب انہوں نے دنیا کے مختلف ملکوں میں سے بائبل کے نسخے جمع کیے، 1 لاکھ سے بھی زیادہ اختلافی روایات تھی، یعنی 2010 کی بائبل میں ایک بات ہے تو 9 میں دوسری تھی، تو ایک اگر امریکہ میں چھپنے والی میں کچھ تھی تو انگلینڈ میں کچھ اور تھی، تو آسٹریلیا میں کچھ تھی۔ اتنا حسد ان کو طاری ہوا، اور ابھی یہ ریسرچ وقت چل رہا تھا، دنیا میں باہر آنے والا تھا، جس بلڈنگ میں یہ سب کام ہو رہا تھا اس کو کسی بھی دھماکے سے گرا دیا گیا۔ کہ یہ فیکٹس دنیا کے سامنے اگر آ جاتے کہ قرآن تبدیلیوں سے پاک ہے، تو کئی لوگوں نے صرف اس بات پہ مسلمان ہو جانا تھا کہ یہ کتاب سچی اور اتھینٹک کتاب ہے۔ اور آج میں اور آپ دیکھتے ہیں کہ 1400 سال گزر گئے، کتنی زبانیں بدلی، لیکن قرآن کی زبان نہیں بدل سکی۔ آج بھی عربی، اسپوکن عربک کو دیکھیں تو ہر ملک کی فرق ہے۔ آپ سوچتے ہیں قرآن پڑھتے ہیں تو آپ کو دنیا کی عربک سمجھ آ جاتی؟ بالکل بھی نہیں آتی، سلینگ لینگویج ہے وہ، آپ سمجھ ہی نہیں سکتے۔ جیم کو وہ گاف بولتے ہیں، مسجد کو مسجد کہتے ہیں۔ ہم جب ایجپٹ میں گئے تو ہم پوچھے مسجد کی طرح، تو لوگوں کے چہرے پہ ایک عجیب سا اسمائل دیکھے، جیسے تھوڑا سا ایک کسی کا مذاق کا انداز ہے۔ بعد میں پتا چلا کہ مسجد نہیں، وہ مسجد کہتے ہیں، گاف بولتے ہیں ایجپٹ کے لوگ، تو مسجد سے ان کو سمجھ آ جاتا تھا کہ ہم اجنبی لوگ ہیں۔ اور اسی طرح کے بہت سارے لفظ بالکل مختلف ہیں۔ تو ہم اس کتاب کو پڑھتے ہیں، کتنا شرح صدر ہوگا کہ اللہ تعالیٰ ہم اتنی سچی کتاب پڑھ رہے ہیں جس میں کوئی تبدیلی نہیں ہوئی، تو پھر کیوں نہ ہم ایک ایسی کتاب پہ اپنی زندگی لگا دیں کہ جس کے اندر ایک زبر زیر چینج نہیں ہوگا۔ آپ دیکھیے کہ دنیا میں کئی کام لوگ کرتے ہیں نا، آپ نے میں نے کئی کتابیں پڑھی، ہو سکتا ہے جس دور میں ہم سائنس پڑھتے تھے اس وقت کا ایک نظریہ تھا، لیکن آج وہ چینج ہو گیا، وقت کے سارے ریسرچز میں باتیں بدل گئیں، اب میرا آپ کا پڑھاوا پیچھے چلا گیا اور نئی ریسرچ سامنے آ گئی۔ लोग पहले दौर में डॉक्टर बनते हैं, अब नई रिसर्चेस आती हैं, उनकी पहली जो डिग्रियां जब वो कम हो जाती हैं, फिर उनको और पढ़ना पड़ता है। एक दफा इस कुरान को पढ़ लें, ये आपने कयामत तक ना बदल जाने वाली किताब को पढ़ लिया। और कितना हमें तड़प होना चाहिए इसको पढ़ने की, कि जिसने कभी बदलना नहीं, कभी किसी ने चेंज नहीं होना, जिसके अल्फाज ने कब्र में हमारे साथ होना है, जिसने कयामत के दिन हमारे हक में गवाहियां देनी है, और जिसके मुताबिक गुजारने से जिंदगी हकीकत में जन्नत वाली जिंदगी बन जाती है। लेकिन मुसलमानों का एटीट्यूड बताता है कि उनको इस किताब से वो ताल्लुक नहीं है जो दुनिया की चीजों से, इससे भी ज्यादा होगा। अल्लाह ताला से दुआ करते हैं कि वो हमें इसको बेहतरीन तरीके से पढ़ने की तौफीक दे। वलकद अरसलना मिन कब्लिक फीही जाइल अव्वलीन, ए नबी, हम आपसे पहले भी बहुत सी गुजरी हुई कौमों में रसूल भेज चुके हैं, कभी ऐसा ना हुआ कि इनके पास कोई रसूल आया हो और उन्होंने इसका मजाक ना उड़ाया हो। यानी दीन की बात करना और मजाक बनना, निंजा कहलाना, मोकरी होना, बोली होना, ये आम बात है। डोंट वरी, बी प्रिपेयर फॉर दैट, कि दीन की बात करने वालों का मजाक हमेशा उड़ाया गया। मुजरिमीन के दिलों में तो हमें जिक्र को इसी तरह सुलाख की मानिंद गुजारते हैं, वो इस पर ईमान नहीं लाया करते। याद रखिए, कुरान की एक तासीर है, मोमिनों के दिल पर ठंडक पड़ता है, ठंडक की तरह से फुहार पड़ती है और उनका दिल और ठंडा हो जाता है इसको पढ़ के, जबकि कुफार की जलन में और इजाफा होता है। इसलिए अल्लाह सुबहान तआला ने यहाँ ये बता दिया, कुफार यानी जो मुजरिम लोग हैं उनको ये कुरान अच्छा नहीं लगता। मुजरिम कौन है? क्रिमिनल्स। जितना इंसान कुरान पे अमल नहीं करेगा, उतना उसको कुरान की महफिल में बैठना मुश्किल लगेगा। हर दूसरी आयत में तो अंदर से चुकचौका पड़ेगा, तेरी बात हो रही है, ये तो तेरे हालात है, कहने वाले के वहमो गुमान में भी नहीं होगा, दूसरों को आपके साथ बैठो को पता भी नहीं होगा, लेकिन चूंकि आपको अपनी हालत का पता होगा तो फिर आप बर्दाश्त नहीं करेंगे, फिर आपको लगेगा अच्छा ये मेरे खिलाफ है, कभी एक साइड बदलो, कभी उठो, चलो किसी तरह चलो अकेले में पढ़ लेते हैं ताकि शर्मिंदगी तो ना हो, हालांकि किसी दूसरे को कुछ नहीं पता होता आपके अंदर क्या हो रहा है। तो अल्लाह ताला ने इस कैफियत को सुलाख का दिल में घुसना कहा। और अगर कुरान सुने और सुकून मिले, इत्मीनान मिले, अच्छा अल्लाह ठीक है, इसका तक एक काम ठीक है, तो आप मान लीजिए कि अल्लाह की तरफ से आप खैर के ऊपर हैं। फरमाए वो इस पर ईमान नहीं लाते, पहले जमाने से इस कमाश के लोगों का यही तरीका चलता आया, अगर हम इन पर आसमान का कोई दरवाजा खोल देते और वो दिन दहाड़े इसमें चढ़ने भी लग जाते तब भी वो यही कहते कि हमारी आंखों को धोखा हो रहा है, बल्कि हम पर जादू कर दिया गया, ये है हमारी कार फरमाई कि आसमान में हमने बहुत से मजबूत कले बनाए और इनको देखने वालों के लिए सितारों से आरास्ता किया और हर शैतान मरदूत से इनको महफूज कर दिया, कोई शैतान इनमें रह नहीं पा सकता इल्ला ये कि कुछ सुनगुन ले ले, और जब वो सुनगुन लेने की कोशिश करता है तो एक शोले रोशन उसका पीछा करता है। हमने जमीन को फैलाया, इसमें पहाड़ जमाए, इसमें हर नौ की नबाता ठीक ठीक नबी तुली मकदार के साथ उगाई और इसमें मईशत के असबाब फराहम किए तुम्हारे लिए भी और इन बहुत सी मखलूकात के लिए भी जिनके राजिक तुम नहीं हो। इसको हाईलाइट कीजिए, अल्लाह ने सबको रिस्क देना है, मैं और आप अपने आप के रिस्क भी कायल नहीं है, अपने आप को रिस्क नहीं दे सकते, हम किसी दूसरे को कैसे देंगे। इसलिए फरमाए कोई चीज ऐसी नहीं जिसके खजाने हमारे पास ना हो और जिसको भी हम नाजिल करते हैं एक मुकर्रर मकदार तक नाजिल करते हैं। ये अल्लाह का एक बहुत खूबसूरत उसलूब है। कायनात में आप देखिए जो चीज जितनी होनी चाहिए ना उतनी है। मुझसे अगर आपको थोड़ी सी साइंस से दिलचस्पी हो तो आप इस सूरत को बहुत इंजॉय करें। हम जब स्पीलोल जन्ना में इसको पढ़ते हैं तो मुझे अभी भी याद है लंडन कोर्स में हमने इसके साथ इतनी ज्यादा रिपोर्ट्स देखी थी और जब वो लोग सुनते हैं तो हैरान होते हैं। उसमें चंद बातें बस आप देखिए कि हमें पता है कि हमारी फिजा में ऑक्सीजन है ना, हम सांस लेते हैं तो ऑक्सीजन लेते हैं कार्बन छोड़ते हैं, अल्लाह ताला ने इस फिजा में ऑक्सीजन की खास मिकदार छोड़ी हुई है, अगर इससे थोड़ी सी ज्यादा हो तो पूरी कायनात को आग लग जाए, क्योंकि ऑक्सीजन जलाने का काम करती है, हाइड्रोजन जलवाती है, ऑक्सीजन जलती है, दो चीजें ना, एक जलने वाली एक जलाने वाली, दोनों को मिला दें H2O के वजन पे तो पानी बन जाता है। अल्लाह की शान देख लीजिए। फिर इसी तरह से आप देखिए कि ग्रेविटी है, 9.8 के दर्जे से हर जमीन हम सबको खींच रही है, ये जो मेरा आपका बॉडी वेट है ना ये जमीन पे रहते हुए चांद पे नहीं होगा, आप बहुत लाइट वेटेड हो जाएंगी अगर आप चांद पे चली जाएंगी। जिसको वजन कम करने का शौक है वो ऊपर जाए और ऊपर जाएगा तो वजन कम होगा। अब ये 9.8 से जो जमीन है ना हम में से हर एक को खींच रही है, अब अगर ये ज्यादा कर दी जाती तो हम सब जमीन के अंदर घुसते, हम पांव रखते हैं ना तो हम जमीन के अंदर यूं जाते हैं टेक टेक, जैसे वो फॉर्म वाले बिस्तर पे बच्चे कूदते हैं ना तो हम अंदर जाते हैं, और अगर ये 9.8 से कम कर दी जाती तो हम जमीन में रहने के बजाय हम ऊपर ऊपर उड़ते हैं। ये किसने किया? अल्लाह ने किया। आपको था कि जितने बच्चे सांप की मिसेज है, जो फीमेल सांप है, जितने अंडे देती है उसमें से 98% अंडे वो पी जाती है, सिर्फ 2% अंडे हैच होते हैं और उसे सांप निकलते हैं। अगर सारे अंडे जितने एक सपनी देती है अगर उसे सारों से सांप बने, ये पूरी जमीन सांपों से भरी होती। ये है हर चीज मकदार में होना। सूरज को देखिए, चांद को देखिए, सूरज का फासला कम कर दें, ज्यादा कर दें, ज्यादा कर देंगे तो फसलें, दुनिया ठंडक से मर जाएगी, करीब कर देंगे सब जल के राख हो जाएंगे। आसमान जो ये गैसों का मजमू है, लेकिन असल में ये देखने में आसमान लगता है लेकिन ये गैसेज हैं। इसके और हमारे बीच में अल्लाह ने इतने पर्दे रखे हुए, ये जो आसमानों के पर्दे हैं ये सूरज की रोशनी को छान छान के हम तक लाते हैं। अगर बीच में से आसमान को निकाल दिया जाए तो सूरज की जितनी गर्मी आ रही है और जो उसमें से तापकारी शुआएं निकलती हैं, दुनिया की हर चीज जल के राख हो चुकी होती। तो जिसने ये रब ने दुनिया इतनी ज्यादा सिस्टमेटिक बनाई, क्या वो महकाम अच्छे नहीं देगा? क्या उसने हमें जो जिंदगी गुजारने के तरीके बताए वो ठीक नहीं होंगे?